नमस्कार। कार्यक्रम जीवन साथीको आजको नयाँ श्रृङ्खलामा तपाईँलाई हार्दिक स्वागत छ। म गोकुल भण्डारी। कार्यक्रम जीवन साथी तपाईँ हरेक साताको आइतबार बिहान 8:30 बजेदेखि करिब 9 बजेसम्म नेपालकै उत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 मार्फत सुन्न सक्नुहुन्छ। त्यसै गरी यो कार्यक्रम तपाईँ www.vijayfm.org.np लगन गरेर अथवा एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले विजय एफएमको एप्सबाट पनि यो कार्यक्रम सुन्न सक्नुहुन्छ। कार्यक्रम जीवन साथीमा हामीले त्यस्ता एक जोडीसँग कुराकानी गर्छौँ जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। ती जोडीसँग हामीले विशेष गरेर माया, प्रेम र पारिवारिक विषयमा रहेर कुराकानी गर्ने गर्छौँ। आउनु श्रोता आफन्त, सदाझैँ आजको कार्यक्रम जीवन साथीमा पनि हामीले भरतपुर महानगरपालिका वडा नम्बर 8 शरदपुर लोकशान्ति टोल चितवनमा बस्नुहुने एक दम्पतिसँग कुराकानी गरेका छौँ। भरतपुर 8 शरदपुर लोकशान्ति टोल चितवनमा बस्नुहुन्छ पुष्प अधिकारी अञ्जली र इन्दिरा अञ्जली। पुष्प अधिकारी अञ्जली चितवनको साहित्यिक क्षेत्रमा निकै परिचित नाम हो। विशेष गरेर युवा पुस्तामा गजलकारको रूपमा उहाँ निकै परिचित हुनुहुन्छ। उहाँका झन्डै 1 दर्जनभन्दा बढी साहित्यिक कृतिहरू पनि प्रकाशित भइसकेका छन्। त्यसै गरी पुष्पजी हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनको अध्यक्ष हुनुहुन्छ, नेपाल लेखक सङ्घको केन्द्रीय सचिव हुनुहुन्छ, गजल मञ्च चितवनको सल्लाहकार हुनुहुन्छ भने गजल सन्ध्या चितवन र गजल मञ्च चितवनको पूर्व अध्यक्ष पनि हुनुहुन्छ। यसको साथसाथै उहाँ हाल त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पसको अध्यक्ष हुनुहुन्छ भने सोही क्याम्पसमा लाइब्रेरियनको रूपमा पनि कार्यरत हुनुहुन्छ। इन्दिराजी गृहिणी हुनुहुन्छ, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर चितवनमा परीक्षा शाखामा कार्यरत हुनुहुन्छ। यो लगायत विभिन्न महिला समूह एवं टोल विकास समितिहरूमा आबद्ध हुनुहुन्छ। आजको कार्यक्रम जीवन साथीमा हामीले उहाँहरू पुष्प अधिकारी अञ्जली र इन्दिरा अञ्जलीसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्दैछौँ। कार्यक्रममा लागौँ कुराकानीतर्फ। कार्यक्रममा यहाँहरू दुवैजनालाई स्वागत छ।
धन्यवाद गोकुलजी।
धन्यवाद।
आराम हुनुहुन्छ?
एकदम ठिकठाक छौँ हामी। तपाईँले त्यति टाढा विजय एफएमदेखि हामीलाई यहाँसम्म सम्झेर हामीलाई सबै हाम्रा शुभचिन्तकहरूसम्म हाम्रो आवाज पुर्याउने, हामीले बिताएको जीवनशैलीका बारेमा, हाम्रो पारिवारिक जीवनको सुख दुःखको बारेमा हाम्रा कुराहरू साट्ने जुन अवसर हामीलाई दिनुभयो विजय एफएम, र तपाईँलाई धेरै धेरै धन्यवाद व्यक्त गर्छु म।
आजभोलि केमा व्यस्त हुनुहुन्छ?
अब एउटा साहित्य, एउटा अक्षरहरूको पूजा गर्ने मान्छे होइन, लेख्ने मान्छे, त्यस प्रकारले अहिले यतिखेर चाहिँ हामी ठ्याक्कै हाम्रो मझेरी साहित्य प्रतिष्ठानको एउटा गरिमामय कार्यक्रम 18 वार्षिक उत्सवको तयारीमा छौँ यति बेला होइन। अब एक हप्ता मात्रै बाँकी छ हाम्रो कार्यक्रम आउन। हामी अन्तर्देशीय कार्यक्रम गर्दैछौँ। भुटान, सिक्किम, दार्जिलिङदेखिका श्रष्टाहरू चितवनमा आउनेछन्। त्यही कार्यक्रमको लागि हामी थुप्रै कृतिहरू प्रकाशन भइसकेका छन्। त्यो किताब विमोचन गर्ने, श्रष्टाहरूलाई सम्मान गर्ने कार्यक्रममा हामी जुटिरहेका छौँ।
इन्दिराजी
हजुर
आराम हुनुहुन्छ?
हजुर एकदमै आराम।
तपाईँको व्यस्तता कस्तो छ आजभोलि?
अब एउटा गृहिणी भएको कारणले बिहान उठ आफ्नो घरको घरयासी कुराहरू कामहरू हुन्छ, खाना पकाउने खाने, अनि एउटा कार्यरत महिलालाई घरको काम सिद्ध्याएर अफिस जाने, जाने आउने, केटाकेटी सम्हाल्ने, त्यही नै हो।
आजको कार्यक्रम जीवन साथीमा हामीले तपाईँहरू बीचको माया, प्रेम र पारिवारिक विषयमा रहेर प्रत्यक्ष कुराकानी गर्दैछौँ। यो कुराकानीको लागि तपाईँहरू दुवैजना तयार हुनुहुन्छ?
एकदम एकदम तयारी छौँ हामी।
हजुर एकदमै।
उसो भए कुराकानी चाहिँ जीवन साथीबाटै प्रसङ्ग गरौँ है त। जीवन साथी भन्ने बित्तिकै विवाहको प्रसङ्ग आउँछ होइन। नेपालमा विशेष गरेर विभिन्न खाले विवाह गर्ने चलन संस्कारहरू छन्, जस्तो मागेर गरिने विवाह छ, भागेर गरिने विवाह छ, प्रेम विवाह छ, चोरेर गरिने विवाह, र अहिले पछिल्लो समयमा आएर चाहिँ अदालती विवाह पनि प्रचलनमा आइसकेका छ। तपाईँहरू दुईजना एक आपसमा श्रीमान श्रीमतीको रूपमा, जीवन साथीको रूपमा वैवाहिक बन्धनमा कसरी आबद्ध हुनुभयो?
एकदमै राम्रो प्रश्न गर्नुभयो। पहिलो मेरो प्रश्न एकदम मिठो प्रश्न आयो, हाम्रो जीवन शैली कहाँबाट सुरु भयो भने 2044 सालमा हामीले प्रेम विवाह गर्यौँ
होइन,
2044 सालमा हामीले 2042 सालदेखि हामी दुवैजना हामी रेडियोको एउटा फ्यान अनि त्यसपछि हाम्रो पत्रमित्रता होइन, हामी पत्रमित्रताको स्टाइलबाट हाम्रो त्यो किसिमको हाम्रो एउटा माया सुरु भयो र दुई वर्ष पछाडि 2044 सालमा हामीले भागेर भनौँ अथवा चाहिँ प्रेम विवाह प्रेम भइसकेपछि अब घरमा इन्टरकास्ट भएको हुनाले होइन, म एउटा छेत्रीको छोरो अब उनी चाहिँ उपाध्याय बाहुनकी छोरी भएको हुनाले पनि अब त्यतिखेर 28 वर्ष अगाडिको समय भनेको युग परिवर्तन नभइसकेको अवस्था होइन, त्यस भएको हुनाले उनीसँग चाहिँ मेरो त्यसरी प्रेम भइसकेपछि हामी दुवैजनाको सम्झौता अनुसार हामीले भागेर 2044 सालमा हामीले अन्तर जातीय विवाह गर्यौँ।
इन्दिराजी
हजुर,
तपाईँहरू दुईजना सुरुमा चाहिँ भेटघाट कहाँ हुनुभयो त?
हामी चाहिँ हेटौँडाको पशुपति मन्दिरमा हामी एकदमै पत्रमित्रता साथी थियौँ होइन, अनि लामो समयसम्म पत्र आदान प्रदान हुँदाहुँदै ल हामी भेटौँ न त भनेर कुरा गर्दाखेरि चाहिँ उहाँ चाहिँ चितवनदेखि हेटौँडा मलाई भेट्न भनेर जानुभयो, अनि एउटा मन्दिरमा हामीले भेटघाट गरेर गफगाप गरेका थियौँ।
त्यो सुरुको भेटमा चाहिँ के कुराकानी भयो, के छलफल भयो?
अब अहिलेको जस्तो फोनमा गफ गर्ने भन्ने कुरा हुँदैन थियो, जति कुरा गर्थ्यौँ हामी पत्र मार्फतै गर्थ्यौँ, अब प्रत्यक्ष भेट हुँदा त दुवैजनालाई अन्यलाई भयो के बोल्ने कस्तो, एकदम किसिमको नयाँ होइन अनि सामान्य किसिमको बोलीचाली मात्रै भयो हाम्रो त्यो दिन चाहिँ।
पुष्पजी
एकदमै रमाइलो थियो यो, अब अहिले फोनहरूको होइन, अब जतिखेर पनि एसएमएस हुने जतिखेर पनि च्याट हुने, अब अहिलेको जस्तो त्यो परिवेश त्यति बेला थिएन। चिठी भनेको यति मिठो हुन्थ्यो, चिठीमा लेख्ने कुराहरू जुन चिठीले त्यो हृदयलाई असाध्य छुन्थ्यो, त्यो चिठी लेख्थ्यौँ, चिठी लेखेपछि भेट्ने कुराहरू हुन्थ्यो। अब त्यतिखेरको 28 वर्ष अगाडिको भेटघाट होइन, अनि त्यसपछि त्यहाँ चाहिँ अब पहिलो कुरा के भने हामी अब चिठीमै कुरा गरिसकेका भएको हुनाले पनि खासै त्यस्तो असिलो त भएन होइन, भेटघाट भयो, चिठीमै भएका कुराहरूलाई हामीले फेरि निरन्तरता दियौँ होइन, अनि अब हाम्रो प्रेम लगभग अन्तिमतिर थियो, हामी बिहे गर्ने सन्दर्भमा थियौँ, त्यस भएको हुनाले खासै त्यस्तो भेटाइमा त्यस्तो नयाँ कुरा त्यस्तो फिलिङ्स त भएन, भेट्दाखेरि त छुट्टै किसिमको त भयो, तर पनि के भन्ने के बोल्ने भन्ने कुरा चाहिँ भएन त्यस्तो।
इन्दिराजी जब तपाईँहरू बिचमा भेटघाट भयो होइन, अब चाहिँ हामी वैवाहिक बन्धनमा बाँधिने भन्ने कुराहरू तपाईँहरूले चाहिँ निर्णय गरिसक्नुभयो, त्यस पछाडि चाहिँ एकपटक म घरमा परिवारका सदस्यहरूसँग चाहिँ अनुमति माग्छु, सोध्छु, हाम्रो माया प्रेमको विषयमा उहाँहरूलाई जानकारी गराउँछु भनेर उहाँहरूसँग छलफल गर्नुभयो कि गर्नु भएन विवाहको बारेमा?
त्यो मभन्दा पहिला त्यस्तो घटना अब होइन, अन्तर्जातीय विवाह चाहिँ कसैको पनि नभएको कारणले अब बुवा आमाहरू एकदमै अब उपाध्याय बाहुन धर्म कर्म यो जातपातमा एकदमै कठोर हुनुभएको कारणले त्यो कुरा राख्नु र नराख्नुमा कुनै पनि त्यस्तो अर्थ थिएन, त्यही भएर चाहिँ राख्ने सम्भावना नै भएन।
यस्तो मेरो परिवारमा त मलाई त किनभने अब एउटा उपाध्याय बाहुनको छोरीको कुरा थियो होइन, मलाई त खासै त्यस्तो गाह्रो थिएन, तर त्यति बेला अब 28-29 वर्ष अगाडि समाजले त्यो दिँदैन थियो, अहिले पनि एकदमै जानी छेत्री बाहुन अथवा चाहिँ कुनै कास्टहरूमा त्यसरी त अहिले पनि हुँदैन होइन, तैपनि त्यतिखेरको कुरा अब अलिक गाह्रो थियो, उनको घरमा भन्ने त्यो कुनै त्यो पनि थिएन होइन, त्यस प्रकारले भाग्ने नै हाम्रो लास्ट डिसिजन थियो है, त्यस भएको हुनाले अब मैले चाहिँ मेरो घरमा मेरो आमा हुनुहुन्थ्यो, बुवा मेरो म सानै छँदा बित्नुभएको, मैले आमा दाजुहरूलाई चाहिँ मैले भनेको थिएँ र उनको घरमा उनले भन्न सक्ने सम्भावना पनि थिएन, त्यहाँ कुनै कुरा राख्न पाउने त्यो पनि थिएन त्यस्तो।
त्यो भेटघाट त्यो माया प्रेम चाहिँ कति वर्षसम्म चल्यो त तपाईँहरूको?
हाम्रो सुरुमा चिनजान भएको दुई वर्ष, लगभग एक वर्ष त हामी साथी नै भएर पत्र लेख्यौँ, त्यस पछाडि बिस्तारै मायामा परिवर्तन भएपछि दुई वर्षपछि हामीले विवाह गऱ्यौँ।
पुष्पजी त्यो भाग्ने क्रममा चाहिँ कहाँ भेट हुनुभयो, कहाँबाट कसरी भागेर जानु पर्दा?
भाग्नुभन्दा पनि अगाडि एउटा रोमान्टिक कुरा छ, ठ्याक्कै बिहे गर्नुभन्दा केही समय अगाडि म ठ्याक्कै एसएलसी सकेपछि म चाहिँ घुम्नको लागि म कलकत्ता गएको थिएँ, त्यहाँ त्यो बसाइको क्रममा 6 महिना लगभग कलकत्ताको बसाइमा थिएँ, त्यति बेला ठ्याक्कै जुन दिन म घर फर्किँदै थिएँ त्यो दिन यिनको प्रेम पत्र हजुर हजुर यिनको दुईवटा चिठी ठ्याक्कै त्यो दिन ठ्याक्कै म निस्किने बेलामा मेरो हातमा परेको थियो कलकत्तामा. मलाई बहुत उकुसमुकुस भएको थियो. कतिखेर त्यो चिठी पढ्नु जस्तो हुन्थ्यो होइन. त्यतिखेरको त्यो न कुनै फोन न केही थियो. तर त्यति त्यो विदेशको बसाइमा पनि त्यहाँ त्यसरी चिठी पुगेपछि मैले ठ्याक्कै राति 10-11 बजे रेल चढिसकेपछि रेलको डिब्बामा रेलको त्यो उसमा बसेपछि मैले त्यो चिठी पढेको थिएँ. त्यतिखेर यिनले लेखेकी थिइन् मेरो विवाहको प्रसङ्ग चलिरहेको छ घरमा होइन भनेर लेखेको थियो. त्यस पछाडि त्यो झन् मलाई एकदम उभो. अनि म जब घर फर्केँ रिटर्न भएँ त्यसको एक हप्ता पछाडि सम्भवतः एक हप्ता पछाडि अनि म यिनलाई भेट्न गएँ.
हजुर. अनि
त्यसपछि हाम्रो हामीले भागेर चाहिँ त्यतिखेर भागेर विवाह गरेँ.
विवाह गर्दाखेरि चाहिँ कहाँ भेट भयो र कहाँ जानुभयो?
विवाह गरेपछि विवाह गर्नको लागि हामीले त्यही त चिठीमै लेखेका थियौँ यो ठाउँमा भेट्ने भनेर. हामीले पशुपतिको मन्दिर नै हामीले स्पेसल देख्यौँ किनभने त्यो मन्दिर थियो होइन. भेट्नको लागि पनि सजिलो, मान्छेहरूले पनि खासै त्यस्तो नराम्रो शङ्का नगरिहाल्ने ठाउँ. त्यस भएको हुनाले मन्दिरलाई चोइस गऱ्यौँ र मन्दिरमै यिनलाई बोलाएँ. अनि यिनी मन्दिरमै आएँ. हामी मन्दिरबाटै त्यही मन्दिरबाट हामीले बेलुका ठक्क हामी अनि मैले यिनलाई घर लिएर आएँ.
जब तपाईँहरू वैवाहिक बन्धनमा बाँधिनु भयो होइन, परिवारसँग सरसल्लाह गर्नुभएको थिएन, परिवारलाई थाहै थिएन भनौँ न एक किसिमले होइन. जब वैवाहिक बन्धनमा बाँधिपछि परिवारको सदस्यहरूलाई त जानकारी गराउनु भयो म चाहिँ विवाह गरेँ भनेर. अनि कसरी जानकारी गराउनु भयो त उहाँहरूलाई?
अब यस्तो हामी विवाह गरिसकेपछि एउटा मेरो एकदमै सँगै पढ्ने एकदम घनिष्ठ साथीसँग चाहिँ मेरो कुराहरू चाहिँ उहाँसँगको सेयर हुन्थ्यो हाम्रो यस्तो छ भनेर. अनि त्यसपछि म स्कुलबाट ढिलासम्म घर नगएपछि छोरी घर आइन भन्ने किसिमको कुराहरू हुँदा चाहिँ मेरो साथीले यसरी यसरी उसले चाहिँ विवाह गरी चितवनको एकजना मैले चिनेकै दाईसँग उसको विवाह भयो भनेर उसले चाहिँ जानकारी गराइदिनु भयो गरिदिन्छन् चाहिँ घरमा. अनि त्यसपछि उहाँहरूलाई थाहा भयो.
जब चाहिँ घरमा थाहा पाउनुभयो छोरीले चाहिँ आफै विवाह गरिछ भन्ने कुरा होइन, त्यस पछाडि उहाँहरूको प्रतिक्रिया चाहिँ कस्तो आयो त?
यस्तो अब बुवा आमाहरूले त एकदमै अब त्यो सहज रूपमा स्वीकार्न सक्ने अवस्था थिएन. 1-1.5 वर्ष लगभग त हामीलाई चाहिँ उहाँहरूले बोलाउने त्यस्तो किसिमको केही भएन. अनि मेरो यो ठुलो बाबु जन्मियो त्यस पछाडि चाहिँ अनि उहाँहरूले आउने बोलाउने लाने त्यस्तो क्रम बल्ल सुरु भयो 1.5 वर्ष पछाडि.
जब दाम्पत्य जीवनमा बाँधिनु भयो त्यो सुरु सुरुका दिनहरूमा चाहिँ के को विषयमा छलफल गर्नुहुन्थ्यो, के विषयमा छलफल हुन्थ्यो?
अब यस्तो माया अब यो प्रेमको सम्बन्धमा त अब थुप्रै चिठीहरूमा पनि हुन्थ्यो होइन.
हजुर.
त्यसो हुन्थ्यो. तर विवाह भइसकेपछि चाहिँ अब हामीले आफ्नो जीवनको बारेमा होइन अब जीवनको बारेमा कुरा गर्थ्यौँ. अब कसरी जीवन चल्न सक्छ होइन, हामी दुवैजना उस्तै अपरिपक्व जस्तो होइन त्यस्तो हुन्थ्यो. कसरी चल्ला अगाडि, कसरी बढ्ला, के गरेर अगाडि बढ्ला भन्ने कुराहरू चाहिँ अब दुवैजनामा कुराहरू हुन्थ्यो. तर जीवन भनेको जीवन चक्र हो, सहज विस्तारै रूपमा त्यो चल्दै जाँदो.
इन्दिराजी.
हजुर. अब सुरुमा त अब परिवारमा होइन सँग घुलमिल हुनलाई नै मलाई चाहिँ अब उहाँसँग त पहिलेदेखि नै परिचित थिएँ. परिवारसँग कसरी नजिक हुने, घुलमिल हुने भन्ने हुन्थ्यो. अनि मैले नजानेका कुराहरू उहाँले सिकाइदिने, यस्तो उस्तो उहाँको परिवारको बारेमा यसरी गर्नुपर्छ भनेर सिकाइदिनु भयो. अनि त्यस पछाडि बिस्तारै माया प्रेम भन्ने कुरा त बिस्तारै बिस्तारै हुँदै जाने कुराहरू.
अलिकति तपाईँहरू बिचको राम्रो र नराम्रो बानी व्यवहारको बारेमा कुराकानी गरौँ न. जस्तो राम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू बिचको यो माया, यो प्रेम, यो सद्भाव, यो सामिप्यता अझै बढ्दै जान्छ भने नराम्रो बानीको विषयमा कुराकानी गर्दाखेरि तपाईँहरू एकले अर्काको नराम्रो बानी थाहा पाउनुहुन्छ र त्यसलाई सुधार गर्ने अवसर पनि पाउनुहुन्छ. म पुष्पजीबाटै सुरुवात गरौँ. जस्तो तपाईँलाई लागेको, तपाईँले महसुस गरेको मेरी जीवन सङ्गिनीको यो चाहिँ बानी साह्रै राम्रो छ, उनका धेरै बानीहरूमध्ये मलाई यो बानी साह्रै मनपर्छ भन्ने चाहिँ कुन बानी देख्नु भएको छ?
होइन, अब सबभन्दा ठुलो कुरो त्यो प्रेम प्रसङ्ग भइसकेपछि मन परिसकेपछि यो कुराहरू सबै हुने हो होइन. उनको चाहिँ सबै कुराहरूमा कुनै त्यस्तो खासै त्यो नराम्रो भन्ने कुरा केही पनि देखिनँ. यो जीवनको यति लामो यात्रा यहाँसम्म भइसकेको छ. अहिले 29 वर्षको यात्रामा छौँ हामी होइन. यो यात्रामा कहिल्यै पनि हामी बिचको एउटा तितोपन, नराम्रा कुराहरू होइन, सामाजिक रूपमा होस् या हरेक कुरा, हरेक क्रियाकलापमा उनको हरेक बानीहरूप्रति मेरो सकारात्मक भूमिका पनि छ. र उनको भूमिका सकारात्मक नभएको भए पुष्प अधिकारी अञ्जली आज यो समाजमा, यो देशमा अन्तर्राष्ट्रिय लेभलमा पनि पुष्प अधिकारी अञ्जली आफ्नो नाम चिनाउन सक्ने थिएन भन्ने मलाई लाग्छ।
मान्छेको यता कता कमजोरीहरू पनि हुन्छ, सुधार गर्नुपर्ने बानीहरू पनि हुन्छ। त्यस्तो तपाईँले महसुस गरेको मेरो जीवन सङ्गिनीको यो चाहिँ बानी अलि मलाई मन परिरहेको छैन, यो बानी उनले सुधार गरिदिएदेखि अझै राम्रो हुन्थ्यो कि भन्ने त्यस्तो केही महसुस गर्नुभएको छ?
हुन त यस्तो हुन्छ, कतिपय कुराहरू सबै कुराहरू सबै गुण सबैमा सम्पन्न हुँदैन
होइन।
कतिपय कुराहरू उनीसँग पनि नराम्रा कुराहरू होइन, उनी म प्रति मलाई नराम्रो लाग्ने कुराहरू पनि हुन सक्छन्, तर ती सबै कुराहरूलाई एउटै कुराले उनको एउटै कुराले ती सबै सानातिना कुराहरूलाई मेटिदिन्छ। त्यसपछि उनीहरूले हरेक कुराहरू सकारात्मक लाग्छ, हरेक कुराहरू उनको खाना बनाउनेदेखि भान्सादेखि उनको अफिस कार्यालय सबै कुराहरू टोटल्ली कुराहरू मसँगको उनको जुन सहयात्रा छ कुनै कुरामा काहीँ कतै कुनै कुरामा पनि हामी बिचको त्यस्तो मतभेद अनि त्यस्तो कुनै नराम्रो कहिल्यै छैन। हामी एउटा एउटा साथी जुन रूपमा साथी छौँ त्यो साथीभन्दा पनि माथिल्लो स्तरमा अझै त्यो त्यो रूपमा हामी जीवनयात्रा गरिरहेछौँ।
इन्दिराजी
हजुर, उहाँको त जोसँग पनि एकदमै हाँसेर बोल्ने होइन, सबैलाई एकदमै आफ्नै सम्झिने नजिक सम्झिने उहाँको चाहिँ सबभन्दा राम्रो बानीहरू चाहिँ त्यही हो। सबैलाई विश्वास गर्नुहुन्छ, सबैलाई चाहिँ सकारात्मक नै सोच्नुहुन्छ, त्यो बानी चाहिँ साह्रै राम्रो छ।
अनि उहाँले चाहिँ यो बानी सुधार गर्दैदेखि हुन्थ्यो भन्ने लागेको चाहिँ केही छ?
त्यस्तो त खासै केही छैन, उहाँ अब साहित्यमा लागेर हिँड्नु भएको छ होइन, समाजको लागि केही गरौँ भन्नुभएको छ, त्यो त्यो बानी नै साह्रै राम्रो लाग्छ। अनि उहाँलाई अहिले चाहिँ सुगर प्रेसर यस्ता बिरामीहरूको कारणले झट्ट कहिलेकाहीँ रिसाउन खोजे पनि तर मैले चाहिँ त्यस्तो हुँदैन, यो हजुरलाई प्रेसरको कारणले होला भनेर भन्छु, अनि उहाँ आफसे आफ अलिक कन्ट्रोलमा आउनुहुन्छ फेरि। त्यस्तो त अहिलेसम्म हाम्रो यत्रो वर्षमा त्यस्तो नराम्रो कहिले पनि भएन, दुईवटा छोराहरू भए, यत्रो घर व्यवहार, तर हामी सधैँ साथीकै रूपमा रहिरहेका छौँ।
अलिकति माया प्रेमको विषयमा कुराकानी गरौँ न। जस्तो इन्दिराजीले असाध्यै माया गर्दाखेरि आज मेरी जीवन सङ्गिनीले मलाई साह्रै माया गरेकी छन्, अहिले पछि भन्दा आज अलि फरक छ, अलि भिन्न छ, किन यस्तो भएको छ र हौ भन्दाखेरि कस्तो व्यवहार दर्शाउनुहुन्छ उहाँले?
गुगलजी एकदम राम्रो, त्यो त सामान्य रूपमा हुन्छ होइन। अब यिनलाई चाहिँ कुनै अब नयाँ कुराहरू अब गहनाहरू बजारमा नयाँ किसिमको निस्क्यो, कपडाहरू नयाँ किसिमको निस्क्यो, त्यस्तो भयो भने यिनले फकाउनका निम्ति यिनले त्यो किता त्यो त्यो झार्नका निम्ति चाहिँ त्यो होइन बुढासँग चाहिँ अब त्यो कसरी लिने भन्ने त्यो म आफै अटोमेटिकल बुझ्छु यिनको भाषा। त्यसमा उनीहरूले त्यो त्यो दिन चाहिँ यिनले छुट्टै किसिमको अलिक विशेष किसिमको माया गर्छिन्, त्यो मलाई थाहा हुन्छ त्यस्तो त्यस्तो बेलामा। त्यो भएको हुनाले अनि त्यो कुरा भइसकेपछि अनि के रहेछ त भन्दा त्यही त ती कुराहरू बजारमा यो यस्तो किसिमको कपडाहरू आएको छ, यस्तो किसिमको गहना छ होइन, यस्तो किसिमको छ, त्यो चाहिँ किन्न पाए हुन्थ्यो भन्ने कुरा चाहिँ हुन्छ। अनि त्यसको लागि सामान्य अब हाम्रो आफ्नो औकातले आफ्नो हैसियतले भ्याएसम्म हामी बिचको त्यो चाहिँ रहन्छ र हरेक कुराहरू मन परेको लाउन सक्ने चिजहरू त्यो मबाट
भन्छन् नि, परालको आगो बुढाबुढीको कल झगडा होइन, कहिलेकाहीँ चाहिँ यसो त्यो पनि भइरहेको छ। आज मेरी श्रीमती मसँग खासै खुसी भए जस्तो मैले देखाएको छैन, मसँग अलिक केही कुरामा चाहिँ के चित्त बुझे छैन भन्दाखेरि कस्तो व्यवहार दर्शाउनुहुन्छ?
होइन त्यस्तो हुन्छ, प्रत्येक घरमा हुन्छ, हाम्रो घरमा मात्र होइन हरेक घरमा एउटा श्रीमान श्रीमती बिचको हुने होइन मनमुटावहरू हुन्छन्। हामी रिसायौँ भने पनि हाम्रो रिस भनेको 2 मिनटदेखि 3 मिनटभित्र हाम्रो त्यो टुङ्गिन्छ पनि, र त्यसको चाहिँ त्यो रिसाएको बेलामा म आफै यिनलाई फकाउँछु।
इन्दिराजी
उहाँको त माया त म सधैँ वर्षेकै जस्तो सम्झिन्छु, उहाँले चाहिँ माया नगरेको पलै कुनै बेला पनि हुँदैन, कुन बेलाको विशेष कुन बेला विशेष होइन भन्ने हुँदैन, उहाँले हर पलै मलाई एकदमै धेरै माया गर्नुहुन्छ।
कहिलेकाहीँ चाहिँ यसो तपाईँसँग चाहिँ केही कुरामा चित्त नबुझ्दाखेरि असमझदारी हुँदाखेरि व्यवहार फेर्नुहुन्छ कि फेर्नुहुन्न?
होइन त्यस्तो हुँदैन, उहाँ अब लेख्ने कहिलेकाहीँ भावुक भएर के लेख्नलाई बस्दा चाहिँ कहीँ मसँग केही भएर चुप लागेर बस्नुभएको हो कि भनेर म छेउमा गएर बसेर के हो भने नि होइन म यहाँ लेख्दैछु त्यही भएर हो भन्नुहुन्छ। त्यस्तो रिसाउने त्यस्तो नराम्रो हुने छैन, उहाँको माया चाहिँ मलाई चाहिँ यत्रो 28-29 वर्षसम्म सदाबहार एउटै जस्तो लाग्छ, पुरानो भयो एकदमै टुङ्गियो जस्तो हुँदैन।
अलिकति सन्तानको विषयमा कुराकानी गरौँ न, छोराछोरी कति हुनुहुन्छ?
छोराहरू 2 छन् हाम्रो, दुईटा छोराहरू, एउटा सुभाष अधिकारी जेठो छोरा, एउटा चाहिँ कान्छो छोरो सुलभ अधिकारी। अब हाम्रो जीवनको यो सहयात्रा सुरुको चाहिँ एउटा मध्यम परिवारमा भएको हुनाले पनि हामीले हाम्रो जीवन लगभग 20 वर्ष अत्यन्त सङ्कटपूर्ण घडीले हामी अगाडि बढ्यौँ होइन। हाम्रो यात्रा त्यसरी अगाडि बढ्यो। हाम्रा केटाकेटीहरूलाई पढाउनका निम्ति पनि हामीले जुन रूपमा सङ्घर्ष गऱ्यौँ त्यो अहिले कहारी लाग्दो, त्यो कुराहरू गर्दा कहारी लाग्दो जस्तो सम्झिन्छु। तर अहिले 20 वर्षभन्दा पछाडिको जुन एउटा सुमधुर जीवन हामीले स्वर्ण जीवन पाएका छौँ यतिखेर, यस्तो खुसी लाग्छ। जीवनमा हामीले अरू केही दिन नसके पनि हामीले हाम्रो सभ्यता, हाम्रो संस्कार, हामीले जीवन दिएका छौँ होइन। त्यही जीवन अहिले हामीले त्यो जीवन हामीले सुखद रूपमा बिताइरहेका छौँ। एउटा सानो परिवारभित्रको मिठो जीवन छ हाम्रो। जेठो छोरोको विवाह भइसकेको छ, सानो नातिनी जन्मेकी छिन्। हामीलाई हाम्रो खुसी, हाम्रो घर परिवार उज्यालो भएको छ साथै, बहुत खुसी लाग्छ।
इन्दिराजी, यो सन्तान जन्माउने विषयमा, सन्तान कहिले जन्माउने, कति वर्षको अन्तर पारेर जन्माउने भन्ने विषयमा तपाईँहरू बिचमा एक किसिमको छलफल, सल्लाह, योजना भयो कि भएन?
अब त्यो हामीमा चाहिँ यस्तो थियो, हामी पढ्दै थियौँ, पढ्दा पढ्दै विवाह भयो। त्यस पछाडि अब 2-4 वर्षपछि पाउने कि भन्ने पनि भएको थियो। अनि त्यसपछि ठुलो बाबु जन्मिहाल्यो, त्यो बेला चाहिँ यति वर्षपछि भन्ने कुरा चाहिँ अहिले जस्तो योजना बनाउने त्यस्तो थिएन, होइन, भइहाल्यो, जन्मिहाल्यो, ठिकै छ भनेर भन्यो। त्यस्तो धेरै योजनाहरू बनाएर जन्मेका चाहिँ होइनन्।
जस्तो यो सन्तान जन्माउने विषयमा यो किसिमको छलफल, सल्लाह हुनु चाहिँ कतिको आवश्यक छ जस्तो लाग्छ तपाईँलाई?
एकदम धेरै आवश्यक छ अहिलेको यो समयमा चाहिँ। केटाकेटीहरू जन्माउँदा होइन एकदमै आफ्नो पढाइ, आफ्नो चाहिँ घर परिवारको शैली, अनि त्यसपछि आफ्नो जीवनशैलीका लागि पनि त्यो अनिवार्य छ अहिले। अब त्यति बेला 29-30 वर्ष अगाडि सरकारको एउटा एजेन्डा त्यस्तो थियो र पनि हामीभित्रको जुन सोच हुन्छ नि, हामी स्कुल पढ्दै गरेको भएको हुनाले पनि सायद त्यस्तो सम्भावना भएन र केटाकेटीहरू चाँडै नै जन्मे, चाँडै हुर्के, जुन रूपमा अहिले हामीलाई पनि धेरै सजिलो भएको छ, एकदमै राम्रो होइन। टाइममै छोराछोरी चाहिँ भएको हुनाले हामीलाई अहिले चाहिँ कहीँ जाउँ, कहीँ केही गरौँ भन्दाखेरि पनि एकदमै धेरै सजिलो त्यस्तो भएको छ।
तपाईँले चाहिँ चितवनको साहित्यिक क्षेत्रमा निकै ख्याति कमाउनु भएको छ, विशेष गरेर युवा पुस्तामा चाहिँ गजलकारको रूपमा चाहिँ धेरै युवा पुस्ताले तपाईँलाई चिन्ने गर्छन्। तपाईँको एउटा साहित्यिक कृति, एउटा चाहिँ गजल यो कार्यक्रम जीवन साथी मार्फत चाहिँ गाएर सुनाइदिनुहोस् न।
एकदम खुसी लाग्यो तपाईँले यो साहित्यिक व्यक्तित्वको नाताले पनि मलाई यहाँ सन्दर्भ जोड्नुभयो, एकदम खुसी लाग्यो। म एउटा सुनाउँछु है त। लाग्छ यो जीवन पनि कसै कसैको, मुटुको यो धड्कन पनि कसै कसैको, लाग्छ यो जीवन पनि कसै कसैको, मुटुको यो धड्कन पनि कसै कसैको, किन मायालु लाग्दैन जहर जस्तै लाग्छ, किन मायालु लाग्दैन जहर जस्तै लाग्छ, हिजो आज त्यो चुम्बन पनि कसै कसैको, लाग्छ यो जीवन पनि कसै कसैको, मुटुको यो धड्कन पनि कसै कसैको, सुनेको छु सिक्का जस्तै खोटो थियो रे, सुनेको छु सिक्का जस्तै खोटो थियो रे, कठै जिन्दगीको आँगन पनि कसै कसैको, जसलाई आफ्नै सम्झ्यो मन मुटुमा राखेर, जसलाई आफ्नै सम्झ्यो मन मुटुमा राखेर, हुँदैन रहेछ आफ्नै मन पनि कसै कसैको, लाग्छ यो जीवन पनि कसै कसैको, मुटुको यो धड्कन पनि कसै कसैको, सम्बन्धहरू पनि कुनै कुनै कति मिठा हुन्छन्, सम्बन्धहरू पनि कुनै कुनै कति मिठा हुन्छन्, नभेटेरै लाग्ने आफ्नोपन कसै कसैको, नभेटेर लाग्ने आफ्नोपन कसै कसैको। अर्को एउटा सुनाउँछु, यो अहिलेको समसामयिक कुराहरू पनि हो है, त्यसैले यो जीवनसाथी कार्यक्रमबाट मैले यो सुनाउनु पहिलोचोटि म यहाँ सुनाउँदैछु है त। छोराले बा आमा आश्रममा राखेर आएपछि, छोराले बा आमा आश्रममा राखेर आएपछि, बुहारी बहुत मुस्कुराइन् यो खबर थाहा पाएपछि, छोराले बा आमा आश्रममा राखेर आएपछि, बुहारी बहुत मुस्कुराइन् यो खबर थाहा पाएपछि, दाई पनि बिस्तारै बिस्तारै बदलिँदै गएको देखियो, दाई पनि बिस्तारै बिस्तारै बदलिँदै गएको देखियो, सायद बिहे गरेर भाउजूलाई घरमा भित्राएपछि, छोराले बा आमा आश्रममा राखेर आएपछि, बुहारी खुब मुस्कुराइन् यो खबर थाहा पाएपछि, तिमीलाई बाडुल्की त्यसपछि मात्रै लागेको थियो, तिमीलाई बाडुल्की त्यसपछि मात्रै लागेको थियो, परदेशबाट तिम्रो श्रीमानले रुपियाँ पठाएपछि,
तिमीलाई बाडुल्की त्यसपछि मात्रै लागेको थियो परदेशबाट तिम्रो श्रीमानले रुपियाँ पठाएपछि छोराले बाबामा आश्रममा राखेर आएपछि बुहारी खुब मुस्कुराइन् यो खबर थाहा पाएपछि त्यस दिनबाट मलाई विश्वास लाग्नै छोडेको हो सरकारले सुकुम्बासीको घर टहरा भत्काएपछि हो त्यो दिन मात्रै थाहा भयो एउटा प्रेमीको रहस्य उसले आफ्नै प्रेमिकाको तस्बिर जलाएपछि छोराले बाबामा आश्रममा राखेर आएपछि बुहारी बहुत मुस्कुराइन् यो खबर थाहा पाएपछि अन्तिम शेर आकाशमा उडिरहेको जहाज जस्तै लाग्छ घरको छतबाट सानी नातिनीले चङ्गा उडाएपछि छोराले बाबामा आश्रममा राखेर आएपछि बुहारी बहुत मुस्कुराइन् यो खबर थाहा पाएपछि
धेरै धेरै धन्यवाद निकै मिठो गजल गाएर सुनाइदिनुभयो अब हामी यो कुराकानीको अन्तिम अन्तिमतिर पनि छौँ तपाईँहरू दाम्पत्य जीवनमा बाँधिएको धेरै लामो समय भइसकेका छ निकै लामो दाम्पत्य जीवनको अनुभव छ तपाईँहरूसँग तपाईँले बुझेको तपाईँले भोगेको तपाईँको अनुभवमा तपाईँको बुझाइमा यो जीवनसाथी भनेर के रहेछ
एउटा मान्छेलाई आफ्नो जीवनको यो यो यात्रा पुरा गर्नका निम्ति चाहिने एउटा महत्त्वपूर्ण कुरा हो यो जीवनसाथी जीवनसाथी बिनाको जीवन अधुरो रहन्छ भन्ने मलाई लाग्छ होइन जीवनसाथी सहयात्रा जीवनको सहयात्रा पुरा गर्नका निम्ति दुवैको एउटा आवश्यक एउटा मिठो होइन आत्मीय भेट हुन जरुरी पनि छ त्यसको हुनाले हामीले जुन जीवन बिताइरहेका छौँ यो जीवन सहज बनाउनका निम्ति यो जीवनलाई पूर्ण बनाउनका निम्ति हरेक मान्छेले जीवनसाथीको चाहिँ सहयात्रा गर्नु जरुरी छ
कस्तो खालको जीवनसाथी भयो भने चाहिँ जीवन सहज रूपमा अगाडि बढाउन सकिन्छ जीवन सफल रूपमा अगाडि बढाउन सकिन्छ भन्ने जस्तो लाग्छ तपाईँलाई
अब जीवनसाथी भनेको त आफूलाई बुझिदिने होइन आफूलाई बुझ्ने एकअर्काले श्रीमानले श्रीमतीको श्रीमतीले श्रीमानको कुरालाई सहज रूपमा बुझ्यो भने जीवन चलाउन सहज हुन्छ जस्तो लाग्छ मलाई
अन्त्यमा चाहिँ कार्यक्रम जीवनसाथी सुनेर बस्नुहुने तमाम श्रोता आफन्तलाई यो कार्यक्रम जीवनसाथी मार्फत केही भन्न चाहनुहुन्छ कि
एकदमै राम्रो यो जीवनसाथी कार्यक्रम मलाई धेरै राम्रो लाग्छ म विजय एफएमको यो कार्यक्रम प्रायः सुन्ने गर्छु जति पनि श्रोताहरूले जति पनि आदरणीय व्यक्तित्वहरूले सुनिरहनु भएको छ हाम्रो कुराकानी सुनिरहनु भएको होला यो कुनै कुराकानी हुँदाखेरि यो नभएको कुराहरू पनि हुनसक्छ भन्ने पनि लाग्न सक्छ तर यहाँहरूलाई के थाहा हुनु जरुरी छ भने हामी जुन रूपमा बोलिरहेका छौँ हामी सामाजिक हामीले एउटा आफ्नो व्यक्तित्व बनाइसकेका छौँ त्यसको हुनाले पनि हरेक मान्छेले हरेक घर परिवारमा एउटा सकारात्मक चिन्तन बोकेर सकारात्मक कुराहरू लिएर हामी हिँड्न सक्यौँ भने त्यो घरको जीवनशैली त्यो घरको जीवन सहयात्रा र त्यो घर असाध्यै सुन्दर र मन्दिर जस्तो हुन्छ भन्ने मलाई लाग्छ तपाईँहरूले जुन रूपमा कहिलेकाहीँ यताउति खटपट हुँदा पनि नकारात्मक कुराहरू भन्दा पनि सकारात्मक कुरालाई सकारात्मक चिन्तनहरूलाई अगाडि लिएर बढ्नुभयो भने मलाई लाग्छ त्यो घर एउटा सुन्दर मन्दिरका रूपमा अगाडि बढ्छ म सबै रेडियो सुनेर बसिरहनु भएका सम्पूर्ण महानुभावहरूलाई आदरणीय व्यक्तित्वहरूलाई हाम्रो जीवनशैली 29 वर्षको जीवनशैली कहिल्यै पनि जीवनमा कुनै पनि टकराव कुनै पनि मतभेद बिनाको यो यात्रा यहाँसम्म सफल भएको छ एउटा जीवन साथी बीचको राम्रो मेलमिलाप भयो भने राम्रो सहयात्रा भयो भने त्यो घरबाट जन्मिने सन्तानहरूको सभ्यता र संस्कार एकदमै सुन्दर हुन्छ र त्यो भविष्य पनि सुनौलो हुनसक्छ त्यसको हुनाले हामी सबैले सकारात्मक चिन्तनलाई मात्रै लिएर अगाडि बढौँ घर आफै मन्दिर हुनसक्छ
इन्दिराजी
हजुर विजय एफएम सुनेर बस्ने श्रोताहरूलाई चाहिँ हाम्रो बिचको जीवनशैली चाहिँ सुन्न पाउनुभयो हाम्रो आफ्नो कुराहरू राख्यौँ होइन श्रोताहरूलाई पनि धेरै धेरै धन्यवाद दिन्छु साथै विजय एफएम मार्फत चाहिँ भाइ गोकुल चाहिँ हामीसँग आएर यसरी हाम्रा तितामिठा होइन हाम्रा कुराहरू चाहिँ राखिदिनु भयो त्यसको लागि गोकुल भाइलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु
हुन्छ अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ कार्यक्रममा सहभागी बन्नुभयो आफ्ना जीवनका अनुभव अनुभूतिहरू राखिदिनु भयो कार्यक्रममा सहभागी भएर आफ्ना जीवनका कुरा राखिदिनु भएकोमा तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद छ तपाईँहरू बिचको यो माया यो प्रेम यो सद्भाव
यो सामिप्यता अझै बढ्दै जाओस्। तपाईँहरू बिचको सफल र सुखमय दाम्पत्य जीवनका लागि मेरो तर्फबाट पनि धेरै धेरै शुभकामना छ।
हस् धन्यवाद। मैले अघि पनि भने यो यति राम्रो कार्यक्रम लिएर अगाडि बढ्नु भएको छ। यो कार्यक्रमले धेरै धेरै एपिसोडहरू अगाडि बढाउन सकोस्, धेरै धेरै यो परिवारहरूलाई चाहिँ जमघट गराएर धेरै धेरै परिवारको राम्रा सकारात्मक कुराहरू समाजमा ल्याउने किसिमको सन्देश दिन सकोस् यो कार्यक्रमले। गोकुलजीले जुन कार्यक्रम लिएर अगाडि बढ्नु भएको छ, यो सामाजिक चिन्तन हो, यो देशका लागि पनि समाज सभ्यताका लागि पनि यो कार्यक्रमले असाध्यै महत्त्वपूर्ण भूमिका खेल्छ। र म विजय एफएम र प्रिय भाइ गोकुललाई धेरै धेरै आभार व्यक्त गर्छु, धन्यवाद व्यक्त गर्छु।
हुन्छ, अहिलेलाई हामी यो कुराकानी यहीँ टुङ्ग्याउँछौँ।
हस् धन्यवाद गोकुलजी।
आजको कार्यक्रम जीवन साथीमा हामीले भरतपुर महानगरपालिका वडा नम्बर 8 शरदपुर लोकशान्ति टोल चितवनमा बस्नुहुने पुष्प अधिकारी अञ्जली र इन्दिरा अञ्जलीसँग उहाँहरूको दाम्पत्य जीवनको बारेमा कुराकानी गर्यौं। उहाँहरूसँग गरिएको यो कुराकानीसँगै आजका लागि कार्यक्रम जीवन साथीको निर्धारित समय यही सकिन लागेको छ। यतिन्जेलको प्राविधिक सहयोगका लागि प्राविधिक सहकर्मी नवीन सागर सुवेदीलाई धेरै धन्यवाद। कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद। अर्को हप्ताको आइतबार नयाँ जोडीसँगको कुराकानी लिएर हामी पुनः आउनेछौँ। तबसम्मका लागि कार्यक्रमबाट प्रविधिका नवीनसँगै म गोकुल मोहित भण्डारी पनि बिदा हुन्छु। नमस्ते, तपाईँको यो साता शुभ रहोस्।